यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित बनाउन सांसदहरूको माग। नेपाल वायु सेवा निगमको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड़। बढ़दो बेरोजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खड़ा गरेको संसदीय समितिको ठहर। सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष। र अमेरिकाको मध्य टेक्सासमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 51 पुग्यो। हराइरहेकाहरूको खोजी र उद्धार जारी। समाचार अब विस्तारमा। संसदीय समितिले बढ़दो बेरोजुली मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खड़ा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिको लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले आज आयोजना गरेको बेरोजु सम्बन्धी राष्ट्रिय कार्यशालामा कानून विपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरोजु बढ़नु भनेको राज्य कोषको सही सदुपयोग नहुनुमा मात्र नभई सार्वजनिक संस्थाप्रति नागरिक विश्वास घटाउँदै लैजाने निचोड निकालिएको छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 7 खर्ब 33 अर्ब 19 करोड़ रूपियाँ बेरोजु कायम भएको समितिले जनाएको छ। अध्यावधिक बेरोजु गत वर्ष भन्दा 9.45% बढ़नुलाई समितिको अपेक्षा विपरीतको विषय भएको जनाइएको छ। सोह्रौं योजनाले आर्थिक वर्ष 2085-86 कुल ग्राहस्थ उत्पादनको अनुपातमा बेरोजुको मात्रा 5% पुर्याउने लक्ष्य राखेको छ। कुल ग्राहस्थ उत्पादनको अनुपातमा बेरोजुको आकार करिब 12% हाराहारीमा रहेकाले आर्थिक सुशासनको दृष्टिले सोचनीय विषय भएको सभापति ऋषिकेश पोखरेलले बताउनुभयो। सभामुख देवराज घिमिरेले उत्पादनको माध्यमबाट अर्थतन्त्र सुदृढ़ तुलाउँदै वैज्ञानिक ढंगबाट खर्च गर्ने, खर्चको वैज्ञानिक लेखा प्रणाली राख्ने, पारदर्शी बनाउने कुरा महत्वपूर्ण विषय भएको बताउनुभयो। महालेखा परीक्षकले अघिल्लो प्रतिवेदनमा देखाए अनुसार प्रदेश र स्थानीय तहमा बेरोजु बढ़दो क्रममा रहेको जनाउँदै सभामुख घिमिरेले आर्थिक सुशासनका दृष्टिले बेरोजुको अंक बढ़नु सोचनीय विषय भएको विचार व्यक्त गर्नुभयो। उपसभामुख इन्दिरा राणाले बेरोजुको अर्थ सुशासनसँग जोड़िएको विषय भएकाले सरकारी ढुकुटी परिचालन गर्दा इमान्दार हुन आवश्यक रहेको बताउनुभयो। बेरोजु परीक्षण गर्न जाने सरकारी निकायलाई सरकारी आवासमा राख्ने व्यवस्था मिलाउन र आर्थिक अनुशासनको पाटोलाई ध्यान पुर्याउने पक्षमा हेका राख्न निर्देशनको खाँचो उहाँले औल्याउनुभयो। महालेखा परीक्षक तुएम रायले सामान्य रूपमा आर्थिक अनुशासन भएन भने बेरोजु देखिने भए पनि सबै बेरोजु आउनुमा कानून विपरीत कार्य भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो। गत आर्थिक वर्षमा 5,700 कार्यालयको महालेखा परीक्षकको कार्यालयले अडिट गरेकोमा असुल उपर गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण नपुगेको, वस्तु खरिद भएको, जिम्मेवारी नसारिएको, सुद भर्ना गर्नुपर्ने तथा पेस्कीका नाममा विभिन्न शीर्षकमा 7 खर्ब 33 अर्ब रूपियाँ बेरोजु रहेको पाइएको उहाँले जानकारी दिनुभयो। समिति सचिव एकराम गिरीले समितिले सार्वजनिक खर्चको जवाबदेहिता र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन उप छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने र अनुगमन गर्ने सार्वजनिक लेखा समितिको मुख्य जिम्मेवारी रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारको लागि कार्ययोजनाको साथ अघि बढ़ेको बताउनुभयो। पर्यटन मन्त्री पाण्डेले टीआईए क्षेत्रको सीमितताको कारण साँगुरो भएकाले यात्रु व्यवस्थापन लगायतका काममा कठिनाई भइरहेको स्पष्ट पार्नुभयो। मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकको लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालय मार्फत चिनिया दूतावाससँग पहल गरिने विश्वास व्यक्त गर्नुभयो। समितिले आजको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक 2081 संशोधनकर्तासँग छलफल गरेको छ। विधेयक उप संशोधनकर्ताले मुलुकको हवाई सुरक्षालाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउनु, कानून बलियो बनाइराख्नु पर्नेमा जोड़ दिनुभयो। सांसदहरू भानुभक्त जोशी, शेरबहादुर कुवर र प्रकाश प्रकाश ज्वालाले विधेयकलाई समृद्ध बनाएर हवाई सेवालाई सुरक्षित बनाई राख्नुपर्ने बताउनुभयो। सांसद रोशन कार्कीले विधेयक अत्यन्तै आवश्यक र समय सान्दर्भिक रहेकाले चाँडो टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। सांसद प्रेम सुवालले नेपाल वायु सेवा निगमको व्यवस्थापकीय सुधार गर्न र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारवालाको ध्यान आकर्षण गराउनुभयो। सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित सुलभ सुरक्षित र सेवाग्राही मैत्री बनाउन पर्यटन मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। सांसद शिशिर खनालले मान सरोवर जाने पर्यटकको प्रवेशाज्ञा भिसा प्रक्रिया विलम्ब हुँदा सयौंको संख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै भिसा प्रक्रिया सहजीकरणको लागि पर्यटन मन्त्री समक्ष माग गर्नुभयो। सांसद प्रभु शाह डाक्टर अमरेश कुमार सिंह लगायतले विधेयकमा समेट्नुपर्ने विषयबारे समितिको ध्यान आकर्षण गराउनुभयो। गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधीन गाइड बन्डको आज स्थलगत अनुगमन गर्नुभएको छ। नेपाली सेनाको निर्माण इन्जिनियर टोलीद्वारा तीव्र गतिमा निर्माण भइरहेको गाइड बन्ड क्षेत्रको निरीक्षण गर्दै मन्त्री लेखकले निर्माणको गुणस्तर र प्रगतिप्रति चासो व्यक्त गर्नुभयो। सरकारले यस क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। त्यसैले नदी नियन्त्रण तथा संरक्षणको लागि सरकारले विशेष प्राथमिकतामा राखेर गाइड बन्ड निर्माण कार्य अगाडि बढ़ाएको हो। मन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो। धान रोप्ने समय भइसक्दा पनि मल नपाउँदा किसान मर्कामा परेका छन्। ठेकेदारले मल ल्याउन ढिलाइ गर्दा कोटा अनुसारको मल लिनको लागि पनि मोरङका किसानलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
कोटा अनुसारको मल समयमा नआउँदा अहिले एक बोरा डिएपी लिनका लागि किसानलाई घण्टो लाइनमा बस्नुपर्ने बाध्यता छ। दुई बिघा जग्गामा धान रोप्ने तयारी गर्नुभएका मोरङ जहदाका किसान दयानन्द ठाकुरले लाइन बस्दा पनि आफूले मल नपाएको गुनासो गर्नुभयो।
मलको अवस्था धेरै गाह्रो छ, किसानहरू एकदम तरफर गर्दैछ, मलको लागि लाइनमा लागिरहेछ, तापनि मल भेटिरहेको छ। अब भन्नुहुन्छ गाउँपल्ले काम दिनुहुन्छ, गाउँपल्ले काम जाँदाखेरि त मलै छैन।
यसै गरी अर्का किसान श्रवण मण्डलले 5.5 बिघा जग्गामा धान रोप्ने तयारी गरेको र धान रोप्ने यो समयमा डिएपी मलको प्रयोग नगर्ने हो भने उत्पादन घट्न सक्ने बताउनुभयो।
मलै पाउँदैन त, उता 40 बोरा 30 बोरा दिन्छ, अब त्यसमा पनि लाइन लागेर 10 किलो 5 किलो लिन्छ, 5.5 बिघामा 10 किलोले पुग्छ। कृषि सामग्रीमा आएर भन्छु त्यो आफ्नो जानु या सहकारीमा लिनु भन्छ, सहकारीमा खाँदैछ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका लागि 4,837 मेट्रिक टन डिएपी मल आउनु पर्नेमा सप्लायर्सले अहिलेसम्म 2,850 मेट्रिक टन मल मात्र ल्याएको र बाँकी मल आउने क्रममा रहेको छ। प्राप्त मल कोशी प्रदेशका 137 पालिकाका मल विक्रेतालाई कोटा अनुसार वितरण भइसकेको छ। कोशी प्रदेशका लागि आउने 100 मल जम्मा भएपछि वितरण गर्दा धान रोप्ने सिजन जाने भएकाले किसानको माग अनुसार आए जति मल वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नरेश सापकोटाको भनाइ छ।
डिएपी मल अलिकति बीचमा सप्लायरबाट आउन ढिलो भएको कारणले गर्दाखेरि आधा भन्दा अलिकति बेसी कोटा लगाएर बाँडफाँड गरिरहेका छौँ, 2,850 मेट्रिक टन। र यो चाहिँ सबै आइकन कोटा लगाउँदाखेरि चाहिँ किसानले नपाउने ढिलो हुने भएको कारणले गर्दाखेरि समयमै थोरै भए पनि कोटा लगाएर बाँड्दै गरौँ भनेर गरिरहेका छौँ। अरू बाँकी आउने क्रममा छ, आउने बित्तिकै हामी कोटा लगाएर किसानलाई बाँडफाँड गर्नेछौँ।
यो सिजनमा डिएपी मलको केही अभाव देखे पनि धान रोपिसकेपछि धानको टप बेसका लागि प्रयोग हुने युरिया मलको भने अभाव नहुने भएको छ। अहिलेसम्म कोशी प्रदेशमा 17,000 मेट्रिक टन युरिया मल कार्यालयमा आइसकेको र साउन 1 गतेबाट वितरण गरिने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रिपोर्टपछि बाँकी समाचार। पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको इन्भर्ट बनाउने काम सकिएको छ। मुख्य सुरुङ मार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयले जनाएको छ। आयोजनाका प्रमुख कृष्ण राज अधिकारीले सुरुङ मार्गको कुल लम्बाई 1,089 मिटरमा इन्भर्टको काम सकिएको जानकारी दिनुभयो। जिल्ला प्रदेश र राष्ट्रलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य अनुसार सरकारले सञ्चालन गर्दै आएको खोप कार्यक्रम बझाङमा प्रभावकारी बन्दै गएको छ। नवजात शिशु तथा बाल बालिकाहरूलाई लगाउनु पर्ने सबै प्रकारका खोप पूरा गरी यही असार 20 गते बझाङ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
नवजात शिशु तथा बालबालिकाहरूको अकालमै हुने मृत्युदर घटाउनका लागि नेपाल सरकारले सञ्चालन गर्दै आएको खोप कार्यक्रम बझाङ जिल्लामा पनि प्रभावकारी बन्दै गएको देखिन्छ। बालबालिकाहरूले नियमित लगाउनु पर्ने सबै खोप लगाएको यकिन गरेपछि वार्षिक रूपमा वडा र पालिका स्तरमा पूर्ण खोप सुनिश्चितता घोषणा गरी जिल्ला प्रदेश र राष्ट्रलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने सरकारको लक्ष्य अनुसार असार 20 गते बझाङ जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी,
यस वर्ष 3000 बाल बालिकाहरू खोजेको, त्यसमा 13 बच्चाहरू आंशिक खोप लगाएको भेटाएको छ भने बाँकी सबैले पूर्ण खोप लगाएको भेरिफिकेशन भएको छ। यो 16 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकाहरू मध्ये 14 बाल बालिकाहरूले एउटा पनि खोप नलगाएको भेटाइएको थियो र ती 14 बाल बालिकाहरूलाई खोप लगाइ पनि सकिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका फोकल व्यक्ति मिनराज जोशी,
बाल बालिकाहरूले जुन राज्यले तोकेको खोपहरू छ ती खोपहरू समयमै पाउन् जसले गर्दा प्राण घातक ठानिएका खोपबाट बचाउन सकिने रोगहरू छन् ती रोगहरूको समयमै नियन्त्रण गर्न सकियोस्, त्यो रोगहरू भोलि संक्रमण नफैलियोस् र ती रोगहरूले जति पनि बालबालिकाहरूको विगतमा अकालमै ज्यान जाने अवस्था हुन्थ्यो त्यो अवस्था नआओस् भन्ने नै यसको मुख्य उद्देश्य। यो वर्ष एउटा सुखद पक्ष, नुवाकोट जिल्लाका केही पालिकाहरू पूर्णखोप घोषणा हुन बाँकी थिए र यो वर्ष पूर्णखोप घोषणा भइसकेपछि देशका 77 जिल्लाहरू पूर्णखोप घोषणा भएको अवस्था रहेको छ।
बच्चालाई खोप लगाउने कामबारे जानकारी दिनुहुँदै कार्यक्रममा भेटिएका केही सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू,
59 महिना उनाका बच्चाहरूलाई जुकाको औषधि, भिटामिन, पोषण सम्बन्धी सरसल्लाह दिने, पूर्ण खोपको लागि बाल बच्चालाई 15 महिनाभित्र खोप लगाइ सक्ने भनेर सुझाव सल्लाह दिने,
बच्चाहरूको भनेको बिसिजी लाउनु पर्यो, डिपिटी लाउनु पर्यो, हेपाटाइटिस भन्ने, दादुरा भन्ने, पोलियो भन्ने, 15 खोप लगाउनु पर्यो बाल बालिकालाई अनि पूर्ण खोप घोषणा भयो।
नवजात शिशु तथा सुत्केरी महिलाहरूको मृत्युका घटना भइरहने बझाङ जिल्लामा नाबालक बच्चाहरूको कुपोषणको अवस्था पनि उत्तिकै समस्या देखिन्छ। यसको सुधारका लागि विपन्न गरीब परिवारको आर्थिक सुधार र सचेतना जगाउनु पर्ने आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
रिपोर्टपछि बाँकी समाचार। प्रत्येक वर्ष आषाढ़ शुक्ल एकादशीको दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरू भएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकको रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मठमा विशेष पूजा गर्ने गरिन्छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको मध्य टेक्ससमा बाढ़ीमा परि हराइरहेका मानिसहरूको खोज तथा उद्धारको लागि हजारौं उद्धारकर्ताहरू परिचालन गरिएका छन्। टेक्ससमा अचानक आएको बाढ़ीमा 51 जनाको ज्यान गएको छ। सबैभन्दा बढ़ी प्रभावित केर क्षेत्रमा मात्र 43 जनाको ज्यान गएको छ भने 27 बाल बालिका अझै हराइरहेका छन्। बाढ़ीबाट 850 जनालाई जीवितै उद्धार गरिएको छ। टेक्ससका गवर्नरले विपद संकट घोषणा गरी अहिले उद्धार र राहतलाई तीव्र पारिएको जानकारी दिनुभएको छ। अब खेल। कृतिपुर स्थित क्रिकेट मैदानको प्यारा पीठमा सीट जडान कार्य शुरू भएको छ। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम शुरू गरिएको थियो। यसको पहिलो चरणमा 10,000 दर्शक अट्ने गरी प्यारा पीठ निर्माण र 8 फ्लड लाइट जडान गरिँदैछ। निर्माणको जिम्मा पाएको बीजी कन्ट्रक्सनका इन्जिनियर सुनिल शाहका अनुसार प्यारा पीठमा पहिलो, सेतो, खैरो, हरियो, निलो र सुन्तला गरी 5 कुर्सी जडान हुनेछन्। प्यारा पीठलाई रंगशालाको पश्चिम तर्फ 6 र पूर्व तर्फ 2 गरी 8 खण्डमा विभाजन गरिएको छ। अब मौसम। हाल देशभर मनसुनी हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा गड्याङ गुडुङ र चट्याङ सहित थोरै पानी पर्ने सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित बनाउन सांसदहरूको माग। नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड़। बढ्दो बेरोजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खड़ा गरेको संसदीय समितिको ठहर। सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष। र अमेरिकाको मध्य टेक्ससमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 51 पुग्यो। हराइरहेकाहरूको खोजी र उद्धार जारी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।